الحمد لله الملك الحق المبين المتصاغر لعظمته جبابرة الطاغين المتخاضع لكبريائه عتاة المتمردين المعترف بربوبيته سائر الخلق أجمعين والصلاة والسلام والتحية والإكرام على أشرف النبيين وخاتم المرسلين سيدنا ومولانا أبي القاسم محمد وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين أما بعد فقد قال الله سبحانه وتعالى في محكم كتابه المبين بسم الله الرحمن الرحيم فأقم وجهك للدين حنيفا فطرة الله التي فطر الناس عليها لا تبديل لخلق الله ذلك الدين القيم ولكن أكثر الناس لا يعلمون صلوات عزیزان محترم پانچ گھنٹوں پر مشتمل اس سلسلہ گفتگو کے لیے میں نے سرنامہ کلام میں سورہ روم کی ایک آیت کی تلاوت کا شرف حاصل کیا۔ سورہ روم قرآن مجید کا تیسواں سورہ ہے اور وہ آیت جس کی تلاوت کا شرف حاصل کیا گیا اس کا نشان بھی اتفاق سے تیس ہی ہے۔ اس آیت مبارکہ میں پروردگار عالم نے ارشاد فرمایا فَأَقِمْ وَجْهَكَ لِلدِّينِ حَنِیفًا، دیکھو اپنی زندگی کے ہر رخ کو دین حنیف کے آگے سرنڈر کر دو۔ فطرت اللہ اللتی فطر الناس علیہا، اللہ نے اپنی فطرت پر پوری انسانیت کو خلق کیا ہے۔ لا تبدیل لخلق اللہ، اور اللہ کی تخلیق میں کسی تبدیلی کا کوئی امکان نہیں ہے۔ ذالک الدین القیم، مضبوط اور مستحکم دین یہی ہے۔ ولکن اکثر الناس لا یعلمون، لیکن انسانوں کی اکثریت اس بات سے آگاہ نہیں ہے۔ منزل تمہید میں اپنے سننے والوں کی خدمت میں عرض کرنا چاہوں گا کہ اس ایک آیہ مبارکہ میں پروردگار عالم نے لفظ دین کے لیے دو صفتیں استعمال کی، اور ظاہر ہے کہ میں یہ گفتگو نہ کرتا اگر ایسے علاقے میں بات نہ ہو رہی ہوتی جہاں لوگ عربی سے مانوس ہیں۔ ایک مرتبہ آیت کو اور سماعت کریں، فَأَقِمْ وَجْهَكَ لِلدِّينِ حَنِیفًا، اپنے رخ حیات کو دین حنیف کے آگے قائم کرو۔ حنیف سیدھا جس میں کجی نہ ہو، اللہ کا دین ایسا سیدھا ہے جس میں کجی نہیں ہے۔ آگے چل کر ارشاد فرمایا ذالک الدین القیم، مضبوط اور مستحکم دین یہی ہے۔ حنیف ہے سیدھا جس میں ٹیڑھ نہ ہو، حنیف سیدھا جس میں کوئی ٹیڑھ نہ ہو، قیم مضبوط جس میں کوئی کمزوری نہ ہو۔ یہ دو آیتیں، دو لفظ اس آیت مبارکہ کے یاد رکھیں گے تو اب دو چار آیتیں ہدیہ کر رہا ہوں اور ان آیتوں کو ذہن کے اندر محفوظ رکھتے جائیں۔ ذرا منزل تمہید میں قبلہ اجازت ہے، دین حنیف ہے، حنیف کے معنی سیدھا جس میں کجی نہ ہو۔ دین قیم ہے، قیم کے معنی مضبوط جس میں کمزوری نہ ہو۔ یہ دو لفظ تو ذہن میں رہیں گے نا۔ سورہ بقر میں آواز دی ان اللہ اصطفا لکم الدین فلا تموتن الا وانتم مسلمون، اللہ نے تمہارے لیے اس دین کو مصطفیٰ بنایا، مصطفیٰ کے معنی چنا ہوا، حنیف سیدھا جس میں کجی نہ ہو، قیم مضبوط جس میں کمزوری نہ ہو، مصطفیٰ چنا ہوا دین۔ اب یہ تین لفظیں آپ کو ملی دین کے سلسلے میں. سورہ نور میں آواز دی, بہت طویل, بڑی طویل ہے, مبارکہ ہے, بڑا طویل جملہ ہے, لیکن ذرا تیزی کے ساتھ میں گزرنا چاہ رہا ہوں. وعد اللہ الذین آمنوا منکم وعملوا الصالحات لیستخلفنہم فی الارض کما استخلف الذین من قبلہم ولا یمکنن لہم دینہم الذی ارتضا لہم. پوری آیت کا ترجمہ نہیں کروں گا. ہم نے اس دین کو مرتضی بنایا. اگر دین مصطفیٰ ہے تو دین مرتضی بھی ہے. دیکھیے, یہ فہرست قرآن مجید نے جو لفظ دین کے سلسلے میں دی ہے, اس فہرست کو ذہن کے اندر محفوظ کرتے چلے جائیں. دین حنیف, سیدھا, جس میں کجی نہ ہو. دین قیم, مضبوط, جس میں کمزوری نہ ہو. دین مصطفیٰ ہے, چنا ہوا دین ہے. دین مرتضیٰ ہے, ایسا دین ہے جسے اللہ راضی ہے. چار لفظ ہو گئے نا, کیسا مزاج والا نا. سورہ توبہ میں آواز دی, ہو الذی ارسل رسولہ بالہدیٰ ودین الحق. ہم نے جو دین بھیجا یہ دین حق ہے, اس میں باطل کا گزر نہیں ہے. یہ دین دین حق ہے اور اس دین میں باطل کا گزر نہیں ہے. فہرست مکمل ہونے جا رہی ہے. یہ دین مصطفیٰ ہے, یہ دین مرتضیٰ ہے, یہ دین حق ہے. اور اب آواز دی سورہ زمر میں, 39واں سورہ قرآن مجید کا. ان آیتوں کو دیکھو, کچھ تھوڑا سا ہوم ورک کر لیا کرو. اس جملے کا مطلب واضح ہوا کہ میں نے کیا کہا, کچھ تھوڑا سا ہوم ورک کر لیا کرو. ان آیتوں کو حوالے کے ساتھ اس لیے پیش کر رہا ہوں کہ جانے کے بعد آیتیں نکالنا اور ان کے ترجمے دیکھنا. سورہ زمر 39واں سورہ قرآن کا, اللہ للہ الدین الخالص. آگاہ ہو جاؤ کہ اللہ کا دین خالص ہے, اس میں ملاوٹ نہیں ہے. اللہ کا دین خالص ہے, اس میں ملاوٹ نہیں ہے. اور اب سورہ نحل میں آواز دی, 16واں سورہ قرآن مجید کا, واللہ الدین واسبا افا غیر اللہ تتقون. اللہ کا دین واسب ہے. واو الف صاد بے, واسب کے معنی مسلسل, واسب کے معنی دائمی, واسب کے معنی ہمیشہ رہنے والا, واسب کے معنی جس میں رکاوٹ نہ ہو, واسب کے معنی جو نہ ٹوٹے نہ کٹے. دیکھو ابھی تو منزل تمہید ہے اور بہت دنوں کے بعد آیا ہوں. اللہ کا دین کیا ہے؟ حنیف ہے, سیدھا, جس میں کجی نہ ہو. قیم ہے, مضبوط, جس میں کمزوری نہ ہو. مصطفیٰ دین ہے, چنا ہوا دین ہے. مرتضیٰ دین ہے, یہ وہ دین ہے جسے اللہ راضی ہے. یہ دین دین حق ہے, اس میں باطل کا گزر نہیں ہے. یہ دین دین خالص ہے, اس میں ملاوٹ نہیں ہے. یہ دین دین واسف ہے, مسلسل چلنے والا دین ہے. بھائی یہ الفاظ تو یاد رکھو گے نا, قرآن مجید نے جو الفاظ دیے ہیں. اب میں پوچھنا چاہتا ہوں کہ اللہ اپنے دین کو دین نہیں کہتا. آج ذرا یہ تمہید برداشت کرو, تھوڑی دیر کے لیے اس تمہید کو برداشت کرنا. اللہ اپنے دین کو دین نہیں کہتا. دین حنیف ہے, دین قیم ہے, دین مصطفیٰ ہے, دین مرتضیٰ ہے. بھائی اکیلا دین کہہ دے, کہا اکیلا دین نہیں کہوں گا. اس کا سبب کیا ہے؟ بسم اللہ الرحمن الرحیم, قل یا ایھا الکافرون, اور آخری آیت لکم دینکم ولی دین. اے کافروں, تمہارا دین تمہیں مبارک, میرا دین مجھے مبارک. تو کافر بے دین نہیں ہے. بھائی سمجھ رہے ہو بات کو؟ لکم دینکم ولی دین. کافروں, تمہارا دین تمہیں مبارک, میرا دین مجھے مبارک. تو کافر بے دین نہیں ہے, کافر بھی دیندار ہے. تو اب اگر کوئی دیندار ہونے کا دعویٰ کرے تو دھوکہ کھانے کی ضرورت نہیں ہے. پہلے یہ معلوم کرو کہ دین محمد پر ہے یا دین ابو سفیان پر. سینہ ڈکرا ہوا ہے. میسج پہنچ رہا ہے. یہ پیغام تو پہنچ رہا ہے نا. اچھا تو اب رک جاؤ. یہ دین حنیف ہے, سیدھا, جس میں کجی نہ ہو. یہ دین عجیب ہے, مضبوط جس میں کمزوری نہ ہو. یہ دین دین مصطفیٰ ہے, یہ دین دین مرتضیٰ ہے, یہ دین دین حق ہے, یہ دین دین خالص ہے, یہ دین دین واجب ہے. تو پروردگار سمجھانا کیا چاہتا ہے بھائی؟ دین کے ذریعے وارث دین کو سمجھانا چاہتا ہے کہ اگر یہ دین سیدھا ہے تو وارث سب کچھ ہوگا, ٹیڑھا نہیں ہوگا. سمجھ رہے ہو بات کو؟ اگر یہ دین سیدھا ہے تو وارث ٹیڑھا نہیں ہوگا, اگر دین مضبوط ہے تو وارث اتنا کمزور نہیں ہوگا کہ ایک جھٹکے میں میدان سے قدم اٹھا جائے. بھائی مجھے آگے بڑھ جانے دو, اس لیے کہ یہ الفاظ اگر واضح ہو گئے تو پھر منزل تمہید کو یہیں پر روک دوں گا آج کی حد تک, لیکن ذرا سی تمہید بھکتے جاؤ. اگر دین سیدھا ہے وارث ٹیڑھا نہیں ہوگا, دین کا وارث ٹیڑھا نہیں ہوگا. اگر دین مضبوط ہے تو وارث اتنا کمزور نہیں ہوگا کہ ایک جھٹکے میں میدان سے قدم اکھڑ جائے. اگر دین دین مصطفیٰ ہے تو وارث سب کچھ ہوگا, مصطفیٰ کا نافرمان نہیں ہوگا. اور اگر دین دین مرتضیٰ ہے تو وارث سب کرے گا, مرتضیٰ سے بیعت نہیں مانگے گا. سمجھ رہے ہو بات کو؟ اچھا بھائی بہت بہت توجہ رہی, اس لیے کہ تین لفظ بچ گئے ہیں اور ان تینوں لفظوں کو ہدیہ کر کے پھر میں اس منزل فکر سے آگے بڑھ جاؤں گا. اگر دین دین حق ہے, فہرست تو ذہن میں ہے نا, حنیف, قیم, مصطفیٰ, مرتضیٰ, دین حق, دین خالص, دین واسف. اگر دین دین حق ہے تو وارث ایک لمحے کے لیے بھی صحیح باطل کے کیمپ میں نہیں ہوگا. اور اب مجھے جملہ کہنے کی عادت ہو, اگر دین دین خالص ہے تو واسف, بھائی بہت بہت توجہ ہے, واسف اور خالص ان دو لفظوں کو ہدیہ کر رہا ہوں. اگر دین دین خالص ہے تو وارث دین بھی خالص ہوگا, نہ اس کے عقیدے میں ملاوٹ ہوگی نہ شجرے میں ملاوٹ ہوگی. بھائی بہت بہت توجہ رکھنا, بہت توجہ رکھنا, اس لیے کہ ابھی تو میں روک رہا ہوں منزل تمہید پر, اور آج اگر تمہید استوار ہو گئی تو یہیں سے بات آگے بڑھ جائے گی. اللہ بھائی توجہ رہے, اللہ للہ الدین الخالص, آگاہ ہو جاؤ کہ اللہ کا دین خالص ہے. اور اب ایک لفظ لیتے جاؤ قرآن مجید کا اور قیامت تک کے لیے یاد رکھنا اس لفظ کو, کہ جیسا دین ویسا وارث. ولہ الدین واسبا افا غیر اللہ تتقون, اللہ کا دین مسلسل ہے, ہمیشہ رہنے والا ہے, کبھی نہ ٹوٹنے والا ہے, کبھی نہ کٹنے والا ہے. تو اگر دین مسلسل ہے تو وارث مسلسل جائے گا. بھائی یہ مرحلہ فکر ہے نا, جس مرحلہ فکر پر اپنے سننے والوں کو روکنا چاہ رہا ہوں میں, اور آج تمہیدیں استوار کر دوں تاکہ ذرا کل سے کھل کے گفتگو ہو جائے. اب رکے رہنا. اچھا تو دین ہے, ٹھیک, ضرورت کیا ہے اس دین کی؟ اب نوجوان نسل کو مخاطب کر رہا ہوں, بھائی ضرورت کیا ہے اس دین کی؟ بغیر دین کے عقل تو دے دی ہے نا, اور اس عقل سے ہم فائدہ اٹھائیں گے اور جو کچھ بھی معلوم کرنا ہوگا وہ عقل سے معلوم کریں گے. ضرورت کیا ہے دین کی؟ تو بھائی اب ایک جملہ سننا اور اس جملے کو اپنے ذہنوں کے اندر محفوظ رکھنا, کہ دیکھو مچھلی کا بچہ جب نکلتا ہے تو کسی سوئمنگ پول میں تیرنا نہیں سیکھتا. اچھا پرندوں کے بچے جب نکلے تو انہوں نے کہیں فلائنگ سیکھی نہیں, اڑنا سیکھا نہیں, اپنے نکلے انڈے سے اپنے رزق کی تلاش میں چل پڑے. تو کتنا مضبوط بنایا ہے جانوروں کے بچوں کو اور کتنا کمزور بنایا ہے انسان کے بچے کو کہ اگر چوٹی کاٹ لے تو وہ دفاع نہ کر سکے. ہے ایسا ہے یا نہیں ہے؟ ایسا ہی ہے نا. تو وہ جو اشرف المخلوق تھا اس کا بچہ اتنا کمزور بنا دیا, اور وہ جو جانور ہیں ان کے بچے اتنے مضبوط, تو کوئی نہ کوئی بات تو ہوگی نا. تو بات یہ ہے کہ اشرف المخلوق کے بچے کو اس لیے کمزور بنایا کہ اس کی کمزوری کو دیکھ کر ماں رک جائے, اور ماں کو دیکھ کر باپ رک جائے, اور ماں اور باپ سے مل کے خاندان بنے, خاندان سے معاشرہ بنے, معاشرے سے سماج بنے, سماج سے شہریت ترقی کرے. تو انسان کے بچے کو کمزور اس لیے بنایا کہ معاشرہ مضبوط ہو جائے. समझ रहे हो बात को, कमजोर इसलिए बनाया कि मुआशरा मजबूत हो जाए। अब तुम्हें एक मुआशरा मजबूत, एक मजबूत मुआशरा दे बना के अल्लाह ने दे दिया। अब जब मुआशरा है तो बस्तियां बसेंगी, इंसान के मिजाज में है बस्तियां बसा के रहना, ऐसा है ना, बस्तियां बसेंगी। जब बस्तियां बसेंगी तो साथ रहोगे, जब साथ रहोगे तो मफादात टकराएंगे, जब मफादात टकराएंगे तो झगड़ा होगा, और जब झगड़ा होगा तो मुआशरा टूटेगा। देखो अब इससे ज़्यादा आसान तो मैं कर भी नहीं सकता, और पहले ही मैंने ये जुमला कह दिया था कि आज जरा सी तमहीद भुगत लो, उसके बाद फिर सिलसिले गुफ्तगू आसान हो जाएगा। अच्छा, तो मुआशरा तुम्हें इसलिए बनाया कि तुम इस मुआशरे में ज़िंदा रहो, मुआशरा बना के चलो, लेकिन तुम्हारे मफादात टकराएंगे, जब मफादात टकराएंगे तो तुम लड़ोगे, जब लड़ोगे तो इंतशार पैदा होगा, बदनज़मी पैदा होगी, मुआशरे के टूटने का ख़तरा पैदा हो जाएगा। अब वो कौन हो भाई, बहुत तवज्जो रहे, वो कौन हो जो मुआशरे को बचा कर रखे, उस कौन का नाम दीन है। भाई बहुत बहुत तवज्जो रखना, बहुत तवज्जो रखना, उस कौन का नाम है दीन। भाई जब तक दीन के कंट्रोल में रहोगे तुम्हारा मुआशरा सही रहेगा, और जिस दिन दीन से हट गए मुआशरे में इफ्तराक पैदा हो जाएगा। भाई यही लाना था अपने सारे सुनने वालों को कि भाई दीन इतनी मुजर्रद शय है कि जब तक समझाई न जाए समझ में नहीं आती। शुजात कभी देखी? अच्छा भाई ये इतने सारे बच्चे बैठे हैं, इनसे पूछो कि भाई शुजात क्या होती है, इनसे क्या पूछोगे तुम खुद नहीं जवाब दे सकते। अगर बच्चा पूछे शुजात क्या होती है तो तुम जवाब नहीं दे सकते, ठीक है या नहीं? अच्छा तो बच्चा पूछेगा शुजात बहादुरी क्या है, जवाब क्या दोगे? एक बहादुर आदमी दिखला दो, बहादुरी समझ में आ जाएगी। भाई ऐसा ऐसा है या नहीं? अच्छा भाई सखावत समझाओ बच्चे को कि सखावत क्या होती है, जिंदगी भर समझ में नहीं आएगा, एक सखी इंसान दिखला दो, सखावत समझ में आ जाएगी। तो हमेशा वो शय जो समझ में ना आए वो नमूने से समझ में आती है। भाई इसीलिए परवरदिगार ने कहा कुल इन सलाती व नुसुकी व महयाया व ममाती लिल्लाह रब्बिल आलमीन। हबीब कहते मेरी नमाजें अल्लाह के लिए, मेरे रोजे अल्लाह के लिए, मेरी इबादतें अल्लाह के लिए, मेरी जिंदगी अल्लाह के लिए, मेरी मौत अल्लाह के लिए, यानी वाहिद मोहम्मद नबी है। तवज्जो रहे, तवज्जो रहे। लेकिन अब आया हूं मैं मकाम खत्म नबूवत तक, और यहां तुम्हें रोकना चाह रहा हूं आज की हद तक। कुल इन सलाती व नुसुकी व महयाया व ममाती लिल्लाह रब्बिल आलमीन। हबीब कह दे मेरी नमाजें अल्लाह के लिए, मेरी इबादतें अल्लाह के लिए, मेरी पूरी जिंदगी अल्लाह के लिए, मेरा मरना अल्लाह के लिए। तुमने क्या तीर मारा, 24 घंटे में से 4 मिनट निकाले नमाज के अल्लाह के लिए, पूरे साल में से 365 दिनों में से 30 दिन निकाले, रोजा रख लिया, बहुत तीर मारा अल्लाह के लिए, पूरी जिंदगी में एक मरतबा हज के लिए चले गए अल्लाह के लिए। भाई यही तो किया ना हमने और तुमने, हमने अल्लाह के लिए इतना ही किया। और मोहम्मद हबीब कह दे मेरी पूरी जिंदगी अल्लाह के लिए, तो मोहम्मद वो है कि अगर सोए तो अल्लाह के लिए, अगर सुला दे तो अल्लाह के लिए। ये मैसेज पहुंच रहा है, अगर पहुंच रहा है तो इसी मरहले फिर के लिए तो मैंने ज़हमत दी है। अब ये जुमला अपने नौजवान दोस्तों को हदिया करूं और फिर इस मरहले फिर से आगे बढ़ जाओ। मोहम्मद अगर जागे तो अल्लाह के लिए, अगर जगा दे तो अल्लाह के लिए, अगर सोए तो अल्लाह के लिए, अगर सुला दे तो अल्लाह के लिए, अगर बैठे तो अल्लाह के लिए, अगर बिठा दे तो अल्लाह के लिए, अगर उठे तो अल्लाह के लिए, और अगर उठा दे। देखो अब तो आया हूँ मैं मकाम ख़त्म नबूवत तक, जहाँ बहुत शॉर्टकट से इस मरहले तक आया हूँ, और चाह रहा था कि अपने सुनने वालों की खिदमत में कुछ हदिया करूँ। मौलाना मसला यूँ है कि मेरी तबीयत परसों इतनी ज़्यादा कराची में ख़राब हो गई थी कि डॉक्टर ने मुझे आने के लिए मना किया, तो बानियान मजलिस ने कहा कि जनाब आप 10 मिनट सही 15 मिनट सही कुछ तकरीर कर लें ताकि ये यकीन हो जाए कि हमने वादा सही लिया था। तो भैया ये मैसेज आप तक पहुंच गया मौलाना के थ्रू, इसलिए हम तो वसीले के कायल हैं ना। हम तो वसीले के कायल हैं, तो मैंने एक वसीले से आप तक ये मैसेज पहुंचा दिया, लेकिन गुफ्तगू होगी और बहुत खुल के होगी। अब आया हूं मैं मकाम खत्म नबूवत तक और मकाम मोहम्मद अरबी तक। कौल इन सलाती व नुसुकी व महयाया व ममाती लिल्लाह रब्बिल आलमीन। रुके रहना हबीब, कह दे कि मेरी पूरी जिंदगी अल्लाह के लिए, तो अब अल्लाह जो भी चाहता है वो मोहम्मद के पैकर में नजर आएगा। भाई ऐसा है या नहीं है? ऐसा है या नहीं भाई? इसीलिए सूरह आराफ में आवाज दी, सातवां सूरह कुरान मजीद का आयत का निशान 157, अल्लज़ीना यत्तबिऊन अर-रसूल अन-नबी अल-उम्मी अल्लज़ी यजदूनहु मक्तूबन इंदहुम फित-तौरात वल-इंजील यामुरहुम बिल-मारूफ وينهاهم عن المنكر ويحل لهم الطيبات ويحرم عليهم الخبائث ويضع عنهم إثرهم والأغلال التي كانت عليهم فالذين آمنوا به وعزروه ونصروه واتبعوا النور الذي أنزل معه أولئك هم المفلحون। भाई सुनना, खुदा की कसम सुनना, الذين يتبعون الرسول النبي الأمي। देखो पैरवी करो मेरे रसूल की, पैरवी करो मेरे रसूल की, पैरवी करो मेरे नबी की, पैरवी करो उम्मी की। रसूल नबी उम्मी, अभी मैंने आयत के तर्जमे का आगाज किया है लेकिन रोकूंगा अपने सारे सुनने वालों को। देखो पैरवी करो, पीछे चलो मेरे रसूल के, पीछे चलो मेरे इस नबी के, पीछे चलो इस उम्मी के। ठीक, तो क्या ये तीन लोग हैं, रसूल नबी उम्मी? नहीं, रसूल के मानी पैगाम देने वाला, नबी के मानी पैगाम लेने वाला। तो जब ले रहा है तो नबी है, जब दे रहा है तो रसूल है। जब पैगाम ले रहा है, एक ही है, जब पैगाम ले रहा है नबी है, जब दे रहा है पैगाम रसूल है। तो रसूल जो पैगाम दे, नबी जो पैगाम ले, और उम्मी जिसे न लिखना आता हो। भाई तर्जुमा तो यही किया जाता है, और अब मैं उम्मी का तर्जुमा करूंगा भी नहीं, जो किया गया है उसे तस्लीम करता हूं, उसे तस्लीम करता हूं। उम्मी जिसे न लिखना है न पढ़ना है। भाई अजीब महले बिगड़े, पहली वही इंसानियत के नाम अल्लाह का पहला पैगाम, बिस्मिल्लाहिर्रहमानिर्रहीम, इक़रा बिस्मि रब्बिकल लज़ी ख़लक़, ख़लक़ल इंसान मिन अलक़, इक़रा व रब्बुकल अकरम अल्लज़ी अल्लमा बिल क़लम अल्लमा अल इंसान मा लम यअलम। हबीब पढ़ो, अपने रब के नाम से पढ़ो जिसने खल्क किया, जिसने इंसान को जमे हुए खून से खल्क किया। इक़रा, हबीब पढ़ो, तुम्हारा रब बड़ा करीम है। अल्लज़ी अल्लमा बिल क़लम, जिसने कलम से लिखना सिखलाया। अल्लम अल इंसान मालम यालम, और इंसान को सब कुछ सिखला दिया जो इंसान नहीं जानता था। हबीब पढ़ो। ठीक, ये बच्चे बैठे हैं, बहुत छोटे छोटे बच्चे हैं यहाँ। अब ये बतलाएं, मुझे नहीं मालूम, ये जाहिर है कि इनके वालिद तो यहाँ मौजूद होंगे, बच्चों के सरपरस्त वालिद यहाँ मौजूद होंगे। अगर मैं, मुझे प्यास लगी हुई है, वाकई लगी हुई है, लेकिन पीऊँगा नहीं पानी नहीं पीऊँगा। मुझे अगर प्यास लगी हो और मैं इन बच्चों में से किसी एक से मुतालबा करूं कि भैया मुझे पानी पिला दो, ये मुतालबा माकूल है गैर माकूल है? माकूल है। बच्चा उठेगा, पानी लाएगा, मुझे दे देगा, बहुत शुक्रिया। लेकिन अगर इस बच्चे से मैं मुतालबा करूं कि भैया हवा में उड़ जाओ ज़रा थोड़ी देर के लिए, तो ये पूरा मजमा मेरी जान को आ जाएगा कि जो काम ये कर नहीं सकता फिर कहा कैसे। देखो बहुत पढ़े लिखे मजमे में, बात बहुत पढ़े लिखे मजमे में हो रही है, और अगर ये बात पहुंच रही है तो मुझे जुमला कहने की इजाजत दो। अच्छा भाई, तो पानी मांगा सब खुश, इसलिए कि ये काम कर सकता है, मेरा मुतालबा जायज था। और अगर मैं कहूँ कि भैया हवा में उड़ जाओ साहेबजादे, तो सारा मजा मेरी जान को आ जाएगा कि जो काम कर नहीं सकता उसका मुतालबा करना नहीं चाहिए, गैर माकूल है। भाई यही तो है ना। अब मैं हाथ जोड़ के कहूँ कि परवरदिगार, तू पहली वही में बार बार कहता है हबीब पढ़ो, हबीब पढ़ो, और हबीब को पढ़ना आता नहीं है। भाई सुनते सुनते चलो सुनते चलो, इसलिए कि आज ये तमीदे अगर सवार हो गई ना तो फिर दूसरे समाज कल से अच्छा तो उम्मी जिसे न लिखना है और न पढ़ना है, मैं नहीं कह रहा हूं, ये तुम कह रहे हो कि उसे लिखना नहीं आता था, तो मुझे जुमला कहने की इजाजत है कि भाई उसे लिखना तो आता नहीं, उसे लिखना तो आता नहीं, तो जब कलम मांग रहा था तो दे देते। भाई सीधी बात है यानी भाई सीधी सीधी बात है यानी तुम कह रहे हो ना, तुम कह रहे हो कि उसे लिखना नहीं आता था, तो जब कलम मांग रहा था तो दे देते, लिखना तो जानता नहीं है, लेकिन दिल में खतरा था कि अगर कलम देंगे तो लिख देगा। भाई मेरे जुमले को याद रखना, जबान से कह रहे लिखना नहीं आता, जबान से कह रहे लिखना नहीं आता, दिल में खतरा है कि अगर देंगे तो लिख देगा। जहां जबान और दिल में इख्तलाफ हो जाए उसका नाम इस्लाम नहीं है, मुनाफिकत है। याद रखना, ये तो मैंने आए मुबारका के तीन लफ्ज कोशिश की कि डीकोड हो जाए, अल्लज़ीना यत्तबिउन रसूल नबी अल उम्मी, पैरवी करो मेरे रसूल की, मेरे नबी की, इस उम्मी की पैरवी करो, अल्लज़ी यजदूनहु मक्तूबन इंदहुम फित तौरात वल इंजील, ये वो नबी है कि पाने वाले इसका तज़किरा क़यामत तक तौरात और इंजील में पाते रहेंगे। करूँगा वज़ाहत आज नहीं, जब सीने में दम आ जाएगा वापस तो इंशाल्लाह इस जुमले की वजाहत करूंगा, अल्लज़ी यजदूनहु मक्तूबन इंदहुम फित तौरात वल इंजील, क़यामत तक पाने वाले मेरे इस नबी का तज़किरा तौरात इंजील में पाते रहेंगे, यामुरहुम बिल मारूफ, हमने इस नबी को इसलिए भेजा कि अच्छाइयों का हुक्म दे, वयनहाहुम अनिल मुनकर, और हमने इसे इसलिए भेजा कि बुराइयों से रोके, वयुहिल्लु लहुम अत्तय्यबात, और पाकीज़ा चीज़ों को हलाल करार दे, वयुहर्रिमु अलैहिमुल ख़बाइस, और ख़बीस चीज़ों को हराम करार दे, वयदाओ अनहुम इसराहुम वल अग़लाल अल्लती कानत अलैहिम, और हमने अपने मोहम्मद को इसलिए भेजा कि तुमने जो रस्में बनाई हैं, तुमने जो रवाज बनाए हैं, तुमने जो कानून बनाए हैं, तुमने जो अपने दस्तूर बनाए हैं, उन सबको तोड़ दे और अल्लाह के दस्तूर और कानून को राइज करे। बहुत बहुत तवज्जो रखना, बहुत तवज्जो रखना, खुसूसियत के साथ इस आयत मुबारक को हदिया कर रहा हूँ, और बहुत ज़्यादा आज ज़हमत नहीं दूंगा, लेकिन जहाँ ले आया हूँ वहाँ रुक जाना। मैंने आधी आयत का तर्जमा किया है और अब आधी आयत का तर्जमा करने जा रहा हूँ, और सिर्फ तर्जमा करूँगा, फुटनोट तुम खुद लगा लेना, फुटनोट ही खुद कर लिया करो। तो पहले टुकड़े में अपने हबीब का तारुफ कराया, रसूल है, नबी है, उम्मी है, तौरात इंजील में क़यामत तक इसका तज़किरा बाकी रहेगा। दूसरे टुकड़े में परवरदगार ने बताया कि हमने इसे भेजा क्यों, अच्छाइयों को हुक्म देने के लिए, बुराइयों से रोकने के लिए, तैयबात को हलाल करने के लिए, खबीस चीज़ों को हराम करने के लिए, तुम्हारी रस्मों को तोड़ने के लिए, अल्लाह के कानून को नाफिज करने के लिए। यहाँ तक आ गए, और अब आखिरी जुज़ में परवरदगार ने कहा कि तुम्हें किन शर्तों पे जन्नत दूंगा। भाई सुनना, पॉलिसी मेकिंग जुमला है, फल्लज़ीना आमनू भाई मेरे मोहम्मद पर ईमान लाओ जन्नत दूंगा, मेरे मोहम्मद पर ईमान लाओ जन्नत दूंगा। भाई बहुत तवज्जो रहे, बहुत तवज्जो रहे, निशान फिर सुन लो, और तर्जमे को आज रात ही में जाके देखना, सूरह आराफ सातवां सूरह कुरान का, आयत का निशान 157, सातवां सूरह 157वीं आयत। तो पहला टुकड़ा रसूल का तआरुफ, दूसरा टुकड़ा हमने भेजा क्यों, तीसरा जोस कि हम जन्नत की शर्तों पे देंगे, फल्लज़ीन आमनू बही मेरे मोहम्मद पे ईमान लाओ जन्नत दूंगा। मालिक हम सब ईमान रखते हैं, दे दे, ठीक है ना। دے دے جنت دے دے, اس لیے کہ ایمان سب کا ہے. کہا کہ نہیں صرف ایمان پہ جنت نہیں دوں گا, اب دوسری شرط سنو, وَعَزَّرُوهُ میرے محمد کی عزت بھی کرو. میرے محمد پر ایمان لاؤ پہلی شرط. دوسری شرط کیا ہے؟ کہ میرے محمد کی عزت کرو. اچھا بھائی یہ بتلاؤ کہ ایمان ہے یا نہیں ہے؟ ہے تو کیا عزت نہیں ہے؟ بھائی جس پر ایمان ہوگا اس کی عزت تو ہوگی. یہ الگ سے کہنے کی کیا ضرورت تھی کہ ایمان بھی لاؤ اور عزت بھی کرو؟ یعنی قرآن ایسے کلمہ پڑھنے والے دیکھ رہا تھا جن کی زبان پہ کلمہ ہوگا دل میں محمد کی عزت نہیں ہوگی. فالذین آمنوا بہ, ایمان لاؤ میرے محمد پہ جنت دوں گا. مالک ایمان ہے کہ نہیں؟ دوسری شرط پوری کرو, اب ضرور ہو میرے محمد کی عزت کرو جنت دوں گا. دو شرطیں ہو گئی, مالک ایمان بھی لے آئے عزت بھی کی, اب تو دے دے. کہا نہیں اب تیسری شرط سنو, نصرو ہو میرے محمد کی مدد بھی کرنا, جب پکارے تو آ جانا بھاگ نہ جانا. بہت 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 سامنے کی باتیں عرض کر رہا ہوں. اچھا مالک اب اس پہ بھی عمل کر لیا, بھائی روکے رہنا خدا کی قسم, خدا کی قسم روکے رہنا. ایمان لاؤ مالک لے آئے, عزت کرو مالک کرتے, دو شرطیں پوری ہو گئی. کہا کہ نہیں اب یہ دونوں شرطیں جنت میں جانے کے لیے کافی نہیں ہے, تیسری شرط مالک کیا ہے؟ کہا نصرو ہو میرے محمد کی مدد بھی کرو, جب پکارے تو آ جانا. تو مالک وعدہ کرتے ہیں کہ جب پکاریں گے تو آ جائیں گے, عزت کرتے ہیں ایمان لے آئے, اب تو دے دے جنت. کہا نہیں بھائی اب آخری شرط سنو جس کے بغیر جنت نہیں ملے گی, وَاتَّبَعُ النُّورَ الَّذِي أُنزِلَ مَعَهُ, تنہا محمد پر ایمان کافی نہیں ہے اور تنہا محمد کی پیروی کافی نہیں ہے, اس نور کی بھی پیروی کرو جو محمد کے ساتھ دنیا میں آیا ہے. رکے رہنا خدا کی قسم رکے رہنا, آج تو میں نے اب یہ تیسری مرتبہ کہہ رہا ہوں نا کہ ذرا تمہیدیں اسٹیبلش ہو جائیں پھر لطف سماعت ہے, اب رک جاؤ. اب چونکہ تم عرب میں رہتے ہو, اب تم سے بہتر معہو کو کون سمجھے گا؟ معہو, معہو کے معنی اس کے ساتھ, ماں کے معنی ساتھ, ہو اس کے. وتبع النور الذی انزل معہ, اس نور کی بھی پیروی کرو جو محمد کے ساتھ آیا ہے. کہنے لگے اس سے مراد قرآن ہے, تو یاد رکھا کہ قرآن محمد پر آیا ہے ساتھ نہیں آیا. سمجھ رہے ہو؟ سمجھ رہے ہو؟ مولانا آج کچھ آیتوں کا پرسنٹیج بڑھ گیا, تو اگر اجازت ہو تو میں اپنے ان دوستوں کو دو آیتیں اور ہدیہ کرتا ہوا جاؤں. دیکھو بھائی آج میں وعدے کے مطابق صرف 30 منٹ کے لیے آیا تھا, لیکن 35-37 منٹ تو ہو گئے, اور دعا کرو کہ کل تک یہ سینہ کھل جائے. پھر مجھ سے گفتگو ہے. انشاءاللہ تو اب ذرا آرام سے سننا, یہ معہو اگر آج سمجھ میں آ گیا نا, نوجوان دوستوں کی سمجھ میں اگر معہو آ گیا تو میری آج کی محنت سوارت ہے. پھر سننا, وتبع النور الذی انزل معہ, اس نور کی بھی پیروی کرو جو محمد کے ساتھ آیا, محمد پر نہیں محمد کے ساتھ. اسے یاد رکھو گے, اب نور ہے اور ایسا نور ہے جو محمد پر نہیں آیا محمد کے ساتھ آیا ہے, اس کو ذہن میں رکھنا. اور اب تمہیں میں لے چل رہا ہوں سورہ حدید کی طرف, سننا خدا کی قسم, اور جا کے دیکھنا سورہ حدید 54 سورہ قرآن مجید کا, یوم لا یخزی اللہ النبی. یہ آیت خدا کی قسم اس لیے عرض کر رہا ہوں کہ تم عربی سے مانوس ہو, یوم لا یغزی اللہ النبیہ، قیامت کے دن اللہ اپنے نبی کو رسوا نہیں ہونے دے گا۔ کیا کمال کا جملہ ہے، کیا کمال کا جملہ ہے۔ اور اب اس کے بعد جو جملہ میں عرض کروں گا نا، اس کے لیے میں نے یہ زحمت دی ہے، یوم لا یغزی اللہ النبیہ، قیامت کے دن اللہ اپنے محمد کو رسوا نہیں ہونے دے گا۔ والذین آمنوا معہ، اور وہ لوگ جو محمد کے ساتھ ایمان لائے ہیں انہیں بھی رسوا نہیں ہونے دے گا۔ میں محمد پر ایمان لایا، تم محمد پر ایمان لائے، سارے مسلمان محمد پر ایمان لائے، صحابہ کرام محمد پر ایمان لائے، ازواج مطہرات محمد پر ایمان لائی، یہ کون ہے جو محمد کے ساتھ ایمان لایا؟ بس سنتا جاؤ، سنتے چلو۔ اس لیے کہ ابھی آیت میں نے مکمل نہیں کی اور پوری آیت پڑھوں گا بھی نہیں۔ یوم لا یغزی اللہ النبی والذین آمنوا معہ، قیامت کے دن اللہ اپنے محمد کی بڑی عزت کرے گا، بڑی عزت بڑھائے گا، اور وہ جو محمد کے ساتھ ہی ایمان لایا ہے اس کو بھی بہت عزت دے گا۔ یہ ہے کون ساتھ ایمان لانے والا؟ نورہم یسعا بین ایدیہم و بے ایمانہم، یہ محمد کے ساتھ ایمان لانے والا جب میدان حشر میں آئے گا تو اس کا نور اس کے سامنے بھی چل رہا ہوگا، پسے پچھ بھی چل رہا ہوگا، داہنے بھی چل رہا ہوگا، بائیں بھی چل رہا ہوگا۔ اب یہ نوجوانوں سے پوچھ رہا ہوں، کس کا نور؟ یہ کس کی بات ہو رہی ہے؟ جو محمد کے ساتھ ایمان لایا ہے، کیا ہوگا اس کے ساتھ جب وہ میدان میں آئے گا؟ تو اس ساتھ ایمان لانے والے کا نور آگے پیچھے داہنے بائیں ساتھ ساتھ چل رہا ہوگا۔ تو قرآن تو کہے کہ جو محمد کے ساتھ ایمان لایا وہ بھی نور ہے، مسلمان کا خیال یہ کہ خود محمد ہی نور نہیں ہے۔ سمجھ رہے ہو نا، بہت ہلکی پھلکی باتیں، آج ذہن نشین ہو جائیں، پھر گفتگو آگے بڑھے گی۔ اچھا تو آپ یاد رکھو گے، قیامت کا دن اللہ اپنے نبی کو رسوا نہیں ہونے دے گا، اور وہ جو نبی کے ساتھ ایمان لایا ہے، ابھی طے کریں گے یہ ساتھ ایمان لانے والا ہے کون، لیکن کوئی ہے جو محمد رسول اللہ پر ایمان تو لایا ہوگا، لیکن اس کی خصوصیت کیا ہے؟ محمد رسول اللہ کے ساتھ ایمان لایا۔ یاد رکھو گے نا، یہ آیت تھی سورہ حدید کی، اور اب آیت سنو سورہ طلاق کی، اور اس آیت کو بھی جا کے دیکھنا، اور اگر یہ آیت پہنچ گئی تو آج مجھے اجازت دے دو، اب اس سے زیادہ میں گفتگو کرنے کی اہلیت نہیں محسوس کر رہا ہوں۔ یوم یقول المنافقون والمنافقات، قیامت کے دن منافق مرد کہیں گے اور منافق عورتیں کہیں گی، کس سے کہیں گی؟ للذین آمنوا، مومنین سے۔ بہت پڑھے لکھے ہو نا، کون کہے گا بھائی قیامت کے دن کیا کہیں گے؟ ابھی بتلاؤں گا، لیکن کون کہے گا؟ منافق مرد اور منافق عورتیں، منافقون منافق مرد، منافقات منافق عورتیں۔ یہ تو بہت آسان ہے، مومنون مومنات، مسلمون مسلمات، منافقون منافقات۔ اچھا بھائی آپ رک جاؤ، میں ایک آیت پڑھ رہا ہوں، یا ایھا الذین آمنوا کتب علیکم الصیام، اے ایمان لانے والوں ہم نے تم پر روزے کو واجب کر دیا۔ مجھے قرآن میں دکھلا دو کہ ایمان لانے والیوں پر بھی روزہ واجب کیا ہو، بچ گئی کیا ایمان لانے والیاں؟ بھائی ہم، اے ایمان لانے والوں ہم نے تم پر روزہ واجب کیا، دکھاؤ قرآن میں کہ ایمان لانے والیوں ہم نے تم پر روزہ واجب کیا نہیں ہے، تو کیا بچ گئی؟ سوال ہے، یا ایھا الذین آمنوا ارکعوا واسجدوا واعبدوا ربکم وافعلوا الخیر لعلکم تفلحون۔ بڑی طویل آیت ہے سورہ حج کی، ایمان لانے والو رکو کرو، سجدہ کرو، نماز پڑھو وغیرہ، ٹھیک۔ اے ایمان لانے والیو کیا بچ گئی؟ بھائی ایک سوال ہے، خدا کی قسم ایک سوال ہے، بھائی توجہ رہے، اب میں صرف تم سے نہیں پوچھ رہا ہوں، پوری دنیا کے مسلمانوں سے، کہ حکم ہے ایمان لانے والوں کو کہ نماز پڑھو، اے ایمان لانے والو روزہ رکھو، ٹھیک، ایمان لانے والیوں کا تذکرہ نہیں ہے. کہنے لگے بھائی آپ یہ کہاں کی بات کر رہے ہیں, ایمان لانے والوں میں ایمان لانے والیاں شامل ہیں. کیا اچھی بات ہے, سن لیا بھائی؟ میسج پہنچ گیا. ایمان لانے والوں میں ایمان لانے والیاں شامل ہیں. بھائی طے ہو گئی ہے بات, یعنی مومنون میں مومنات شامل ہیں. میں نے کہا بسم اللہ الرحمن الرحیم قل یا ایھا الکافرون, وہاں کافرات تو نہیں ہے, تو کیا کافرات بچ گئی؟ کہا نہیں, کافرون میں کافرات شامل ہیں, تو مومنون میں مومنات شامل ہیں. ٹھیک, کافرون میں کافرات شامل ہیں. اور یہاں کیا کہتا ہے, یوم یقول المنافقون والمنافقات, منافق مردوں کو الگ بیان کیا, منافق عورتوں کو الگ بیان کیا. ہوگی قرآن کی نگاہ میں کچھ وی آئی پی خواتین, عجیب ہے. اچھا بھائی رکے رہو, اس لیے کہ بس بات کو یہیں اختتام پذیر کر دینا ہے. یوم یقول المنافقون والمنافقات, وہ یاد ہے, اللہ اپنے نبی کو رسوا نہیں ہونے دے گا, اور اسے بھی رسوا نہیں ہونے دے گا جو نبی کے ساتھ ایمان لایا ہے. نورہم یسعا بین ایدیہم و بایمانہم, وہ ساتھ ایمان لانے والا جب میدان حشر میں آئے گا تو اس کا نور اس کے ساتھ ہوگا. یاد رکھو گے نا سورہ حدید کیا ہے. اب سورہ طلاق, یوم یقول المنافقون والمنافقات, اس وقت جب وہ نور والا آ رہا ہوگا تو منافق مرد کہیں گے, منافق عورتیں کہیں گی, کس سے؟ للذین آمنوا, اس نور والے مومن سے. سنو گے کیا کہیں گے, انظرونا, ارے بھائی رکو. کون کہہ رہا ہے؟ منافق مرد. اور کون فرما رہی ہے؟ منافق خاتون. کس سے کہہ رہی ہے؟ نور والے سے. انظرونا, بھائی رک جاؤ. اب سچویشن ذہن میں ہے کہ وہ نور والا جا رہا ہے اپنے نور کے ساتھ میدان حشر میں, اور مقام محمود کی طرف جا رہا ہے. اتنے میں جو کنارے پہ کھڑے ہوئے تھے منافق مرد اور منافق عورتیں, کہانی نہیں ہے, قرآن ہے, قرآن قرآن ہے, کہانی نہیں ہے. وہ جو منافق مرد اور منافق عورتیں کنارے پہ کھڑے ہوئے تھے نا, انہوں نے جب دیکھا کہ نور والا جا رہا ہے, کہنے لگے انظرونا, میں رکنا, نور والے رکو. نور والا رکا, میں توجہ رہے, اور مڑ کے کہنے لگا بھائی کیا چاہتے ہو؟ سنو گے جملہ, نقتبسو من نورکم, بھائی رک جاؤ, آج ہم تمہارے نور سے تھوڑا سا لے لیں. دنیا میں کہہ رہے تھے کہ محمد نور نہیں ہے, اور قیامت میں اس سے نور مانگ رہے ہیں جو محمد کے ساتھ ایمان لایا ہے. بات کو روک رہا ہوں. اب سچویشن ذہن میں آ گئی, سچویشن ذہن میں آ گئی کہ وہ نور والا چلا. اچھا ذہن میں وہ نور والا بھی آ گیا تمہارے, ٹھیک ہے نا, وہ نور والا چلا, دائنے بائیں جو منافقین کھڑے تھے, مرد ہو یا عورت ہو, انہوں نے اس نور والے کو روک لیا. کبھی یا رکنا, اچھا اس طریقے سے کہا ضرور نا, رک جاؤ بھائی رک جاؤ. یہ ایسا لگتا ہے جیسے دنیا میں بڑی بے تکلفی تھی. جملے کا تیور دیکھ رہے ہو نا, ایسا محسوس ہو رہا ہے کہ جیسے بڑی بے تکلفی تھی. ضرور نا, یہاں رک جاؤ, نور والے رک جاؤ, نقتبس من نورکم, تمہارے نور سے تھوڑا سا ہم بھی لے لے, استفادہ کرے. اب نور والے کا جواب سنو گے, کہنے لگا ارجعوا وراءکم والتمسوا نورا, ارے یہ ہم سے کیا نور مانگ رہے ہو, جاؤ واپس دنیا میں اور جنہیں بنا کے آئے تھے ان سے نور لے کے آؤ. عجیب ہے, عجیب محل فکر ہے. جہاں میں اپنے سننے والوں کو لے کے آ گیا تو کچھ ہے صاحبان نور جو محمد رسول اللہ کے ساتھ ایمان لائے. بھائی یہیں کے لیے تو زحمت دی تھی, اور سلسلہ گفتگو کو اس مرحلے پر آج روک رہا ہوں. اب تک آیتیں تھیں, ایک روایت بھی میں نے بیان نہیں کی, لیکن اب سنتے جاؤ. اور अब इस रिवायत को जहन में रख लेना, कभी अगर मौका हुआ तो 150 हवाले भी इसमें सुना दूंगा। मेरा नबी मोहम्मद रसूलुल्लाह के साथ ईमान लाने वाला, ठीक है ना। बस एक छोटी सी रिवायत सुनते जाओ, ज़्यादा जहमत अब नहीं दूंगा। मेरा नबी मस्जिद में बैठा हुआ है और शम या रिसालत के परवाने उसे घेरे हुए बैठे हैं। फदाई मकाम रिसालत को समझने वाले, बूझने वाले वो बैठे हैं, ठीक। इतने में मेरे नबी ने कहा, मेरे दोस्तों सुनो, कुंत नबीयन व आदम व बैनल माए वत्तीन, मैं उस वक्त भी नबी था कि अभी आदम का पुतला बना नहीं था, आदम आबू गिल के दरमियान थे। तो कह दिया ना, लोगों ने सुन लिया। मेरे नबी ने फिर कहा, मेरे दोस्तों सुनो, कुंत नबीयन व आदम व बैनल माए वत्तीन, मैं उस वक्त भी नबी था कि आदम आबू गिल के दरमियान सफर कर रहे थे। दो मरतबा सुन लिया, ठीक है ना। अब बार बार अगर मैं एक ही जुमला दोहराता रहूं तो एक आध मरतबा तो आप बर्दाश्त करेंगे। जब तीसरी चौथी मरतबा वो जुमला कहूंगा तो एक दूसरे को देखेंगे, भाई हो क्या गया, ये सुई अटक क्यों गई, भाई है या नहीं। मेरे नबी ने तीसरी मरतबा कहा, सुनो, कुन तो नबीयन व आदम व बैनल माए वत्तीन, मैं उस वक्त भी नबी था कि तुम्हारा आदम अभी बना नहीं था, मिट्टी और पानी के दरमियान सफर कर रहा था। एक ने दूसरे को देखा कि बार बार पैगंबर इसी रिवायत को क्यों बयान फरमा रहे हैं, ठीक है ना। लेकिन चूंकि रसूल अभी मरीज नहीं हुए, इसलिए किसी को दिमाग पे एतराज नहीं है। मसलियत तलाश कर रहे हैं। कुन तो नबीयन व आदम बैल माए वत्तीन, मैंने जहमत दी, बात को इस मकाम पर रोक रहा हूं मैं। रावी कहता है कि पैगंबर ने कई मरतबा कहा, कुन तो नबीयन व आदम बैल माए वत्तीन, मैं नबी था, आदम तुम्हारा बना नहीं था। रावी कहता है कि बार बार पैगंबर फरमा रहे हैं, मजमा सुनता जा रहा है। इतने में दरवाजे मस्जिद से अली दाखिल हुए और ये कहते हुए आए कि या रसूल अल्लाह व कुंतो वलीयन व आदमो बिनल माए वत्तीन। बस बड़ी जहमत थी। समझ में आ गया, साथ ईमान लाने वाला। देखो अब इस रिवायत को जहन के अंदर रखना, कल की गुफ्तगु इसी मकाम से जाहिर है कि आगे निकल जाएगी, लेकिन यहाँ मैं रोक रहा हूँ तुम्हें और तशी तो अब कल होगी। कुन तो वलीजन व आदम व बैनल माए वत्तीन, या रसूल अल्लाह, अगर तख्लीक आदम से कबल आप नबी थे तो उस वक्त मैं वली था, जब से नबूवत तब से विलायत। बस अब इससे ज़्यादा जहमत समात आज नहीं है, जब से नबूवत तब से विलायत। नहीं, मैं बात को ज़रा सा और बुलंद कर दूं। देखो एक लफ्ज़ हमने बहुत इस्तेमाल किया है और वो है रिसालत। रिसालत के लफ्ज़ हमने बहुत ज़्यादा, कुरान ने मस्जिद ने भी रिसालत के लफ्ज़ को बहुत ज़्यादा इस्तेमाल किया है। भाई अब मैं विलायत और रिसालत का फ़र्क आपकी खिदमत में कैसे अर्ज करूँ। रिसालत दूर करना, भाई ख़त इरसाल किया, अपने पास से दूर करोगे जब ही तो इशार होगा। अब इससे ज्यादा सहमत नहीं देना चाह रहा हूं मैं। खत इरसाल किया तो रिसालत के मानी दूर करना और विलायत के मानी करीब करना। कभी कभी इंशाल्लाह फिर इस मरहले फिक्र पर तुम्हें रोकूंगा, इसलिए कि अभी तो मैंने फकत तुम्हारा एक घंटा इस्तेमाल किया है और अभी 4 घंटे बाकी हैं और उनमें बशर्ते कि ये सीना कल इससे बेहतर पोजीशन में आ जाए। अब इससे ज्यादा जहमत समात देना नहीं चाह रहा हूं मैं। रिसालत दूर करना, मैंने एक जुमला कहा है और मैं चाह रहा हूं कि उस जुमले से चला जाऊं मसाइब की तरफ। देखो ये जुमला याद रखना कि रिसालत दीन लाती है और इमामत दीन बचाती है। बस इससे ज्यादा आज जहमत नहीं है, यहां मैंने गुफ्तगू तमाम कर दी। रिसालत दीन लाती है, इमामत दीन बचाती है। कभी मैंने 20-25 साल पहले एक जुमला ये कहा था कि रिसालत बिना ला इलाह और इमामत बकाए ला इलाह है यही। अब इसकी वजाहत होगी کل ولایت کے ذیل میں اس کی وضاحت کروں گا میں, بشرطے کہ مجھے میرے نوجوان دوستوں نے یاد دلا دیا. تو اب ایک جملے سے مصائب کی طرف چلا جاؤں, اور مصائب بھی انتہائی مختصر. دیکھو کسی کا نواسا نہیں اٹھا, جب دین پہ وقت آیا ہے نا تو بقائے دین کے لیے کوئی نہیں اٹھا, وہ اٹھا جو نبی کا نواسا تھا, اور یہ کہہ کے اٹھا ان کانا دین و محمد لم یستقیم الا بقتلی یا سیوف خزینی, اگر میرے نانا کا دین میرے قتل کے بغیر بچ نہیں سکتا تو تلواروں آؤ میرے گلے کو کاٹ دو. بس دیکھو تمہاری صدائیں بلند ہو گئیں, تمہاری آنکھیں دب دبا اٹھی نا, دل گداز ہو گئے. یہ ہوا کیا؟ ایک مرتبہ میرے امام کا جملہ اور سننا, ایک مرتبہ اور سننا, بہت مختصر دو جملے عرض کروں گا بس صاحب کے. ان کانا دین و محمد لم یستقیم الا بقتلی یا سیوف و خزینی, عربی سے واقف ہو تم اس لیے بار بار میں توجہ کر رہا ہوں, اگر میرے نانا کا دین میرے قتل کے بغیر بچ نہیں سکتا تو تلواروں آؤ میرے گلے کو کاٹ دو. حسین جب مدینے سے چلے تھے تو اپنا گلا پیش کیا تھا, اور عاشور کے دن جب اسلام کی غربت کا احساس ہوا حسین کو تو کہنے لگے گا اب صرف اپنا گلا نہیں دوں گا, 72 سوکھے گلے دوں گا. اب صرف اپنا گلا نہیں دوں گا 72 سوکھے گلے دوں گا, اس میں عباس کا گلا بھی ہوگا, شبیہ رسول علی اکبر کا گلا بھی ہوگا, حسن کے وارث کا بھی گلا ہوگا, اپنے ساتھیوں کے گلے بھی دوں گا. سن رہے ہو نا, یہ وہ گلے ہیں. حد تو یہ ہے کہ میں اپنے 6 مہینے کے بچے کا گلا بھی دے دوں گا. یہ وہ گلے ہیں جو کاٹے جائیں گے, اور ایک ایسا گلا دوں گا جو کاٹا نہیں جائے گا, رسیوں سے جکڑ کے باندھا جائے گا. پہنچ گئے نا؟ تو بس آج میں بات کو یہی روک دوں. چھوٹی بچی سکینہ کا گلا. دیکھو اب اس بچی کا تذکرہ آ گیا تو ایک جملہ سنتے جاؤ کہ دنیا میں اس وقت نہ معلوم کتنے باپ ہوں گے اور کتنی ان کی بیٹیاں ہوں گی. نہ معلوم کھربوں اربوں باپ گزر گئے, بیٹیاں گزر گئیں, لیکن تاریخ انسانیت نے نہ حسین جیسا باپ دیکھا نہ سکینہ جیسی بیٹی دیکھی. یاد ہے نا, یہ وہ بچی تھی جو حسین کے سینے پر سونے کی عادی تھی, اور تم سے بہتر کون جانے گا کہ یہ بچی اس وقت تک سوتی نہیں تھی جب تک حسین اپنے گود میں لے کر اسے لوریاں نہ سنائے, اور حسین کی لوریوں کے وہ جملے آج تک تاریخ اور مقتل کی کتابوں میں موجود ہیں کہ تھپکیاں دیتے جاتے تھے اور کہتے جاتے تھے کہ وہ گھر حسین کے لیے بیکار ہے جس میں حسین کی بیٹی سکینہ نہ ہو. بس میرے دوستو, میرے عزیزو, آج کی تمہیدی گفتگو اس منزل پر رک گئی, لیکن اب تم جانتے ہو کہ میں جب بھی کوئی واقعہ بیان کروں مصائب کا تو کوشش یہ کرتا ہوں کہ اس کا حوالہ دے دیا جائے. اقلیل المصائب قدیم مقتل کی فارسی زبان میں ایک مشہور کتاب ہے, اور اب پہلے تو نایاب تھی, 5 سال پہلے ری پرنٹ بھی ہو گئی اقلیل المصائب. بس جملے سنو اور مجھے اجازت دے دو. حسین جیسا باپ, سکینہ جیسی بیٹی. جب شام غریبہ کا سورج ڈوبا, بچی کے کرتے کے دامن میں آگ لگ چکی, بچی نے تماچے کھا لیے, خیمے جل گئے, بچی کو نیند آنے لگی نا, تو مقتل میں آئی اور یہ کہتی ہوئی آئی, بابا مجھے نیند آ رہی ہے. بابا بابا मुझे नींद आ रही है बाबा।